अध्याय छ। परमेश्वर अनन्तसम्म उहाँको परिवारसँग हुनुहुन्छ। अघिल्लो अध्याय मैले केही दृढ बुझाइसहित अन्त्य गरेको थिएँ। यसो पुनरुत्थान हुनुभएको छ, उहाँले क्रुसमा सिद्ध्याउनु भएको काम र उहाँको पुनरुत्थानमा मात्र उद्धार छ भनी भरोसा राख्नेहरू सबैले अनन्त जीवन पाउनेछन्। तर जब हामी ख्रिस्टको राज्यको सदस्यहरू भइसकेका छौँ, कलसी एक अध्यायको पद 13, त्यो राज्य अझ पनि पूर्णता र अन्त्यसम्म आइसकेको छैन। शैतान र पतन भएका परमेश्वरका छोराहरूको विनाशको विषयमा पनि यही कुरा लागू हुन्छ। यो प्रगति भइरहेको छ तर अझसम्म पूरा भएको छैन। परमेश्वरको राज्यका सदस्यहरूमाथि शैतानको दाबी, उसको अधिकार अब छैन र मृत्युको शक्ति पनि छैन। हामी येशूद्वारा परमेश्वरका हौँ। येशूको विजयद्वारा हामी मृत्युलाई जितेर परमेश्वरसँगको अनन्त जीवनमा छौँ। रोमी 6 अध्यायको पदहरू 8 र 9, 8 अध्यायको पद 11, 1 कोरिन्थी 6 अध्यायको पद 14, 15 अध्यायको पदहरू 42 49। तरै पनि आज यस संसारको रीति र आकाशको शक्तिको मालिक अनाज्ञाकारिताका सन्तान जीवित नै छन्। त्यसै गरी अन्धकारको शक्तिलाई सिंहासनबाट निकालिएको छ तर उसले अझ पनि आत्मसमर्पण गरेको छैन। उनीहरू इन्कार गर्छन् र हारिसकेको लडाईँ अझ लडिरहेका छन्। हरेक जसले येशूद्वारा परमेश्वरमा उद्धारको निम्ति भरोसा गर्छ, उसलाई अन्धकारको प्रभुत्वबाट छुटकारा दिएर परमेश्वरको राज्यमा प्रिय पुत्रको स्थान दिइन्छ। कलसी 1 अध्यायको पद 13। जसै परमेश्वरको राज्य बढ्दै जान्छ, अन्धकारको राज्यको अन्त्य हुँदै जान्छ। भविष्यलाई हेर्नुको साटो अहिले दुष्ट र कष्ट भएको संसारमा सजिलैसँग हराउने सम्भावना छ। हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार उहाँले यस वर्तमान दुष्ट युगलाई हामीबाट छुटकारा दिनलाई हाम्रा पापको निम्ति आफैलाई अर्पण गर्नुभयो। यो बुझ्न केही कठिन छ। गलाती 1 अध्यायको पद 4। बाइबलले यो दुविधालाई त्यसै छोडेको छैन। बाइबल यसबारेमा स्पष्ट छ। म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्यको छैनन्। सृष्टि बडो उत्कण्ठताले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्दछ। सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो यसै आशामा कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरको सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ। रोमी 8 अध्यायको पदहरू 18-21। यस कथाको उत्कर्ष बिन्दु। म यस कथाको अद्भुत अन्त्यलाई बताउन चाहन्छु। तपाईँलाई थाहा छ कि हरेक रोचक कथाको अन्त्य अद्भुत हुन्छ। बाइबलीय कथा पनि त्यसभन्दा फरक छैन। यदि तपाईँ बादलमा बिडा बजाउने मात्र सोचिरहनु भएको छ भने निश्चय नै त्यो निराशाजनक हुनेछ। हामी बाइबलको कथाको अन्तिम भागलाई हामी के पाउनेछौँ भन्ने मात्र सोच्ने गर्दछौँ। उदाहरणको लागि, हामीले अनन्त जीवन पाउनेछौँ, त्यहाँ मृत्यु हुने छैन आदि। त्यो चाखलाग्दो कुरा हो। तर अनन्त जीवनले धेरै कुराहरू व्यक्त गर्दैन। त्यसले समय अवधिको बारेमा बताउँछ तर त्यसको गुणस्तरको विषयमा खासै धेरै कुराहरू बताउँदैन। जब हामी नयाँ विश्वव्यापी अदनमा प्रवेश गर्दछौँ, हामी त्यहाँको अनन्त जीवनको गुणस्तरको विषयमा हाम्रो मनमा अति नै उत्सुक बन्छौँ। बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तकले अदनको तस्विरलाई पुरा गरी बताउँदछ। प्रकाश 21-22 अध्याय। बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तकले अदनको तस्विरलाई पुरा गरी बताउँदछ। त्यहाँ परमेश्वर हुनुहुन्छ, स्वर्ग पृथ्वीमा फर्किएको छ, त्यहाँ येशू पनि हुनुहुन्छ, त्यहाँ जीवनको वृक्ष पनि छ। यो अदन खासमा पहिलो अदनभन्दा पनि उत्कृष्ट छ। दुष्टको समय सिद्धिएको छ, संसारमा अब अर्को कुनै विद्रोहको प्रतीक्षा छैन। यसकारण सृष्टि सिद्धताको उत्तम उदाहरण बनेको छ। यो जगतको जनावर वा मानिस केहीमा पनि प्रकोप वा मृत्यु हुने छैन, कुनै द्वन्द वा लडाईँ पनि हुने छैन। हामीले अहिले अनुभव गरे जस्तै फेरि कहिल्यै त्यस्तो अनुभव हुने छैन। यस कथामा अदनको दूतले हामीलाई बाइबलले भने जस्तै उत्कर्षको नतिजामा लैजान्छ। माथि रोमीको 8 अध्यायको खण्डले परमेश्वरको योजनाको टुप्पो अर्थात् उच्च बिन्दुको विषयमा बताउँदछ। परमेश्वरका पुत्रहरूको प्रकट, परमेश्वरका सन्तानहरूको महिमा, सृष्टिले नयाँ हुनको निम्ति प्रतीक्षा गर्दछ। तर यो विषय परमेश्वरको मानवीय परिवारको महिमितकरणसँग सम्बन्धित छ। अर्को शब्दमा भन्नुपर्दा परमेश्वरले गरिरहनु भएको काममा हामी अन्तिम खेलमा छौँ। परमेश्वरको सन्तानको रूपमा उहाँसँगको अनन्त उपस्थितिको एकदमै योग्य छ र बाइबलको कथामा यो सधैँ अगाडि छ। हामी जहाँ हुनेछौँ त्यो केवल एउटा दृश्य हो, तर यो निश्चय नै अद्भुत हुनेछ। प्रकाशको पुस्तकको अन्तिम दर्शनले नयाँ अदनको बारेमा बताउँदछ। त्यो अन्तिम दृश्य यसरी सुरु हुनेछ। तब मैले आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए, समुद्र त अब छँदै थिएन। अनि मैले परमेश्वरबाट दुलाहाको निम्ति दुलै जस्तै गरी सिङ्गारिएर तयार पारिराखेँ कि अर्थात् पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। प्रकाश 21 अध्यायको पदहरू 1-4। अनन्त पहिचान। परमेश्वरका पुत्रको प्रकट, परमेश्वरका सन्तानको महिमा भन्नुले एक दिन हामी यस जीवनबाट परिवर्तन भएर यसो झैँ हुनेछौँ भन्ने जनाउँदछ। जस्तो प्रेरित यौनाले पनि भन्दछन्, अहिले हामी परमेश्वरका सन्तान हौँ र हामी के हो औँला सो अहिलेसम्म प्रकट भएको छैन, यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ। 1 यौहन्ना 3:2। यही कुरालाई अर्को तरिकाले बताइएको छ। जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूप समान बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हौन भनेर अघिबाटै नियुक्त गर्नुभयो। रोमी 8:29। उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ, उहाँलाई नै पुस्ता पुस्तासम्म मण्डली र ख्रिस्ट येशूमा सदा सर्वदा महिमा होस्। आमेन। फिलिपी 3:20-21। हामी परमेश्वरको प्रतिरूप भन्ने अन्तिम गन्तव्य चाहिँ परमेश्वरको एकमात्र प्रतिरूप जो येशु हुनुहुन्छ उहाँको रूप झैँ बन्नु हो। यो प्रक्रियामा छ। हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर लम्कँदै उहाँको रूपमा बदलिँदै जान्छौँ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। 2 कोरिन्थी 3:18। बाइबलको कथा हाम्रो रूपान्तरण र हाम्रो परिवर्तनमा गएर सिद्धिन्छ। हामी अनन्त जीवनको निम्ति येशु पुनरुत्थान हुनुभएको जस्तो जीवित पारिएका छौँ। पावलले यसलाई महिमित शरीरको रूपमा बताएका छन्। 1 कोरिन्थी 15:35-58। अन्तिम गन्तव्यको बारेमा बाइबलमा मेरो मनपर्ने पाठ चाहिँ अझ अलिक अस्पष्ट नै छ। यही हिब्रूको पाठ हो जहाँ येशूले हामीलाई परमेश्वरसँग र परमेश्वरलाई हामीसँग परिचित गराउँदै हुनुहुन्छ। यस्तो समुदाय परमेश्वर र परमेश्वरका छोराछोरीहरूको अघि उभिनु भएको छ। यसुले हामीलाई शरीरमा स्वीकार गरी भाइको रूपमा लिन शर्माउनुहुन्न। हिब्रु 2:11। अब अलौकिक परिवारका सदस्यहरूलाई भन्नुहुन्छ, यसै कारण तिनीहरूलाई भाइ भन्नमा यसु शर्माउनुहुन्न। मेरा भाइहरूका सामुन्ने तपाईँको नाउँ म घोषणा गर्नेछु, सभाको बिचमा म तपाईँको प्रशंसा गर्नेछु। हिब्रु 2:12। यो तपाईँको अन्तिम गन्तव्य हो। तपाईँ परमेश्वरको परिवारको स्थायी र आधिकारिक सदस्य बन्नु। अन्त्यमा तपाईँ परमेश्वरको परिवारको हुनुहुनेछ। उहाँले सुरुदेखि यही नै चाहनुहुन्थ्यो। सारा सृष्टिले यही कुराको प्रतीक्षा गरिरहेको छ। अनन्तको सहकार्य। नयाँ सृष्टिमा स्वर्गमा जीवन कस्तो हुनेछ भने कहिले वार्तालाप गर्नुभएको छ? के मानिसहरूले कहिल्यै अन्त्य नहुने आराधना हुनेछ भनेर कुरा गरेको सुनेको छु, वा त्यहाँ यसुसँग कहिल्यै अन्त्य नहुने प्रश्नोत्तर कक्षा हुनेछ पनि भन्छन्? अनि कतिले चाहिँ महिमित मण्डली भेट्ने र अभिवादन गर्नेछ भनेको पनि मैले सुनेको छु। हामी सिद्ध अदनमा हुने जीवन कस्तो हुनेछ भनेर केही अनुमान लगाउन त सक्छौँ, तर बाइबलले सबै अनुभवका कुराहरू बताएको छैन। बाइबलले जे बताएको छ ती कुराहरूबाट यी माथिका अनुमानहरू पेश गर्न सकिन्छ। उहाँले भन्नुहुन्छ, जसले जित्छ र मेरा कामलाई आखिर समय कायम राख्छ त्यसलाई म जाति जातिमाथि अधिकार दिनेछु। प्रकाश 2:26। यसुले भन्नुहुन्छ, म मेरो सिंहासनमा बस्न दिनेछु। प्रकाश 3:21। हामी एक दिन स्वर्गदूतहरूको पनि न्याय गर्नेछौँ। 1 कोरिन्थी 6:3। यी वाक्यांशहरूको अर्थ के हो? के हामी फेरि यो प्रश्न सोध्न सक्छौँ, कसले कहिले जातिहरूमाथि राज्य गर्छन्? यसको उत्तर हो, बाबेलमा जातिहरू बाँडिँदा परमेश्वरका छोराहरूले जातिमाथि शासनको अधिकार पाएका थिए। यसको अर्थ हो, अहिले पनि सबै जातिहरू पूर्ण रूपमा परमेश्वरको राज्यको अधिकारमा आइसकेका छैनन्। हामीले अघि नै भने झैँ परमेश्वरको राज्य क्रमिक प्रक्रियामा छ। यो सुरु भइसकेको छ तर अझ पनि पूर्ण सिद्धतामा पुगेको छैन। जब यो अन्त्यमा पुरा हुनेछ तब विश्वासीहरूले स्वर्गदूतहरूको पनि न्याय गर्नेछन्। हामी पतन भएका स्वर्गदूतहरूको न्याय गर्नेछौँ। हामी हाम्रो राजा येशूसँग जातिहरूमाथि राज्य गर्नेछौँ। जब म यो प्रश्न गर्छु तब एउटा प्रश्न छुटाउँदिन, यसको निम्ति के गर्नुपर्छ? के कोही विश्वासीहरूभन्दा अरू विश्वासीहरूको चाहिँ बढी अधिकार हुनेछ? के म अर्को विश्वासीमाथि हाकिम हुन्छु? हामी सबै कसरी शासक बन्छौँ? के हाम्रो काम हामी माथिकाले अवलोकन गर्नेछन्? हामी पतन भएको संसारबाट असिद्ध मानिसहरूले यी प्रश्नहरू सोध्नु स्वाभाविक नै हो। हामीले अनुभव गरिरहेका भ्रष्ट पतित र दुष्ट संसारले हाम्रो अवधारणालाई निर्देशित गर्दछ। तर बाइबलले हाम्रो अन्तिम गन्तव्यका मालिक कामदारको चित्र दिँदैन। यो बुवा छोराको सम्बन्ध हो। हामी परमेश्वरका सन्तानहरू हौँ, उहाँको सहोदर सहकर्मी। उहाँसँगै काम गर्नेछौँ, चाहे मानिस वा स्वर्गीय प्राणी दुवैले। हामीसँगै परमेश्वरलाई प्रतिबिम्बित गर्नेछौँ, जसको निम्ति नै परमेश्वरले बनाउनु भएको हो। हामीले हेर्ने सबैभन्दा उत्तम दाजु चाहिँ येशू हुनुहुन्छ। सबै परमेश्वरका सन्तानहरू उहाँको स्वरूपमा बनाइएका छौँ, जो परमेश्वर पिताको सिद्ध प्रतिरूप हुनुहुन्छ। मुख्य कुरा, हाम्रो नयाँ अदनको शासन चाहिँ ओहदाले होइन तर पारिवारिक सहकार्यले चलाउँदछ। जब परिवारका सदस्यहरू मैमितकरण गरिएका हुन्छन् त्यहाँ उच्च निच ओहदाको अर्थ पनि सिद्धिनेछ। इमान्दार भएर भन्नुपर्दा यो विषय हाम्रो समझभन्दा बाहिरको कुरा हो। हामी पापले भ्रष्ट भएको संसारमा जिउँदछौँ। परमेश्वरले हामी चाहनुहुन्छ, उहाँले तपाईँ चाहनुहुन्छ कि हामीले हाम्रो जीवन उहाँले तय गर्नुभए अनुसार उहाँसँगै अनुभव गर्न सकौँ, र एक दिन त्यो हुनेछ जस्तो बाइबलले पनि भन्दछ। तर यसो लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका र मानिसको मनले नसोचेका यिनै कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ। एक कोरिन्थी 2 अध्यायको 9।